किताब सैफे चिश्ती आई। ये किताब मुझको यकम जुलाई 1902 को बजरिया डाक मिली है। इसको पीर मेहर अली शाह गोलड़वी ने शायद इस गरज से भेजा है किताब वो इस बात से इतला दें कि उन्होंने मेरी किताब एजाजुल मसीह और नीर शमस बाजगा का जवाब लिख दिया है। और इस किताब के पहुंचने से पहले ही मुझको ये खबर पहुंच चुकी है कि एजाजुल मसीह के मुकाबल पर वो एक किताब लिख रहे हैं, मगर मुझको ये उम्मीद न थी कि वो मेरी अरबी किताब का जवाब उर्दू में लिखेंगे, बल्कि मुझे ये ख्याल था कि चूंकि अक्सर बासमझ लोगों ने पीर साहिब की इस मक्काराना कार्रवाई को पसंद नहीं किया जो उन्होंने लाहौर में की थी, इसलिए नदामत मस्कूरा बाला का दाग धोने के लिए जरूर उन्होंने ये इरादा किया होगा कि मेरे मुकाबल तफसीर नवीसी के लिए कुछ तबा आजमाई करें। या निशान देकर हजूर हाशिया में फरमाते हैं, लाहौर में जो एक काबिल शर्म कार्रवाई पीर मेहर अली शाह साहब से हुई वो ये थी कि उन्होंने बजरिया एक पुरफरेब हीला जुई के उस मुकाबला से इनकार कर दिया जिसको वो पहले मंजूर कर चुके थे। इसकी तफसील ये है कि जब मेरी तरफ से मुतवातर दुनिया में इश्तिहारात छाया हुए कि खुदा ताला के ताईदी निशानों में से एक ये निशान भी मुझे दिया गया है कि मैं फसीह बलीग अरबी में कुरान शरीफ की किसी सूरत की तफसील लिख सकता हूँ और मुझे खुदा ताला की तरफ से इल्म दिया गया है कि मेरे बिलमुकाबिल और बिलमवाजे बैठ कर कोई दूसरा शख्स खा वो मौलवी हो या कोई फकीर गद्दी नशीन ऐसी तफसीर हरगिज लिख नहीं सकेगा। और इस मुकाबला के लिए पीर जी मौसूफ को भी बुलाया गया ता वो अगर हक पर हैं तो ऐसी तफसीर बिलमुकाबिल बैठ कर लिखने से अपनी करामत दिखावें या हमारे दावा को कबूल करें। तो अव्वल तो पीर जी ने दूर बैठे ये लाफ मार दी कि इस निशान का मुकाबला मैं करूँगा, लेकिन बाद उसके उनको मेरी नस्बत बकसरत रिवायतें पहुँच गईं कि इस शख्स की कलम अरबी नवीसी में दरिया की तरह चल रही है और पंजाब और हिंदुस्तान के तमाम मौलवी डर कर मुकाबला से किनारा कश हो गए हैं। तब उस वक्त पीर जी को सूझी कि हम बेमौका फंस गए। आखिर हसब मसल मशहूर कि मरता क्या न करता इनकार के लिए ये मनसूबा तराशा, एक इश्तिहार शाया कर दिया कि हम बिलमुकाबिल बैठ कर तफसीर लिखने के लिए तैयार तो हैं मगर हमारी तरफ से यह शर्त जरूरी है कि तफसीर लिखने से पहले अकायद में बहस हो जाए कि किसके अकायद सही और मुसल्लम और मुदल्लल हैं। और मौलवी मोहम्मद हुसैन बटालवी के जो नज़ूल मसीह में उन्हीं के हम अकीदा हैं इस तफसिया के लिए मुनसिफ मुकर्रर किए जाए। फिर अगर मौलवी साहब मौसूफ ये कह दें कि पीर जी के अकायद सही और मसीह इब्न मरियम के मुतल्लिक जो कुछ उन्होंने समझा है वही ठीक है तो फिलफौर उसी जलसा में ये राकम उनकी बैत करें और उनके खादमों और मुरीदों में दाखिल हो जाए और फिर तफसीर नवीसी में भी मुकाबला किया जाए। यह इश्तिहार ऐसा ना था कि उसका मकर और फरेब लोगों पर खुल ना सके। आखिर अकलमंदों ने ताड़ लिया कि इस शख्स ने एक काबिल शर्म मनसूबा के जरिए से इनकार कर दिया। इसका नतीजा ये हुआ कि उसके बाद बहुत से लोगों ने मेरी बैत की और खुद उनके बाद मुरीद भी उनसे बेजार होकर बैत में दाखिल हुए, यहाँ तक कि 70,000 के करीब बैत करने वालों की तादाद पहुंच गई और मौलवियों और पीरजादों और गद्दी नशीनों की हकीकत लोगों पर खुल गई तो वह ऐसी कार्रवाइयों से हक को टालना चाहते हैं। अब हम दोबारा मतन की तरफ रुजू करके हुजूर ने जो इबारत तहरीर की है वो पढ़ते हैं। हुजूर फरमाते हैं, इसलिए नदामत मस्कूरा बाला का दाग धोने के लिए जरूर उन्होंने ये इरादा किया होगा कि मेरे मुकाबल तफसीर नवीसी के लिए कुछ तबा आजमाई करें और मेरी किताब एजाजुल मसीह की मानंद सूरत फातिहा की तफसीर अरबी उसी बलीग में शाया कर दें ताकि लोग यकीन कर लें कि पीर जी अरबी भी जानते हैं और तफसीर भी लिख सकते हैं। लेकिन अफसोस कि मेरा ये ख्याल सही ना निकला। जब उनकी किताब सैफ चिश्तियाई मुझे मिली तो पहले तो उस किताब को हाथ में लेकर मुझे बड़ी खुशी हुई कि अब हम उनकी अरबी तफसीर देखेंगे और बमुकाबिल उसके हमारी तफसीर की कदर मंजरत लोगों पर और भी खुल जाएगी। मगर जब किताब को देखा गया और उसको उर्दू जबान में लिखा हुआ पाया और तफसीर का नामो निशान न था तब तो बेख्तियार उनकी हालत पर रोना आया। ये किताब अगरचे इस लायक न थी कि एक नज़र भी उसको देख सकें क्योंकि मौलफ किताब ने जैसा कि उसको चाहिए था बिलमुकाबिल अरबी तफसीर लिख कर अपनी मौजाना ताकत का कुछ सबूत नहीं दिया। जिस फर्ज को अदा करना था और उस कदर लंबी मुद्दत में भी उसको अदा नहीं कर सका बल्कि मुकाबला से मुंह फेर कर अपनी दरमानगी की नस्बत अपने हाथ से मोहर लगा दी। यहाँ निशान देकर हुजूर हाशिया में तहरीर फरमाते हैं, गोया उनका नाम मेहर अली नहीं है बल्कि मोहर अली है क्योंकि वो अपने आजिज़ और साकित रहने से किताब एजाजुल मसीह के एजाज पर मोहर लगाते हैं। अब दोबारा हम मतन की तरफ रुजू करते हैं। हुजूर फरमाते हैं, और आप गवाही दे दी कि दर हकीकत एजाजुल मसीह खुदा की तरफ से एक निशान है इसकी नज़ीर पर वो कादर न हो सका। हम मैंने इस उर्दू किताब को गौर से देखा तो تو معلوم ہوا کہ بزرگ بہودہ نکتہ چینیوں کے کوئی امر بھی اس میں قابل التفات نہیں، اور نکتہ چینی بھی ایسی کمینہ پن اور جہالت کی کہ اگر اس کو ایک جائز اعتراض سمجھا جائے تو نہ اس سے قرآن شریف باہر رہ سکتا ہے، اور نہ حدیث نبویہ، اور نہ اہل ادب کی کتابوں میں سے کوئی کتاب۔ اب نکتہ چینی کو غور سے سنو کہ پیر صاحب فرماتے ہیں کہ اس کتاب اعجاز المسیح میں جو 200 صفحے کی کتاب ہے، چند فقرے جو اکٹھا کرنے کی حالت میں 4 سطر سے زیادہ نہیں ہیں، ان میں سے بعض مقامات حریری اور بعض قرآن شریف سے اور بعض کسی اور کتاب سے مسروقہ ہیں، اور بعض کسی قدر تغییر تبدیل کے ساتھ لکھے گئے ہیں، اور بعض عرب کی مشہور مثالوں میں سے ہیں۔ یہ ہماری چوری ہوئی جو پیر صاحب نے پکڑی کہ 20,000 فقرے میں سے 10-12 فقرے جن میں سے کوئی آیت قرآن شریف کی اور کوئی عرب کی مثال اور کوئی بقول ان کے حریری یا ہمدانی کہ کسی فقرہ سے توارد تھا۔ افسوس کہ ان کو اس اعتراض کے کرتے ہوئے ذرا شرم نہیں آئی اور ذرا خیال نہیں کیا کہ اگر ان قلیل اور 2-4 فقروں کو توارد نہ سمجھا جائے جیسا کہ ادیبوں کے کلام میں ہوا کرتا ہے، اور یہ خیال کیا جائے کہ یہ چند فقرے بطور اقتباس کے لکھے گئے، تو اس میں کون سا اعتراض پیدا ہو سکتا ہے؟ خود حریری کی کتاب میں بعض آیات قرآنی بطور اقتباس موجود ہیں، ایسا ہی چند عبارات اور اشعار دوسروں کے بغیر تغییر تبدیل کے اس میں پائے جاتے ہیں، اور بعض عبارتیں ابو الفضل بدیع الزمان کی اس میں بیان ہی ملتی ہیں۔ تو کیا اب یہ رائے ظاہر کی جائے کہ مقامات حریری سب کی سب مسروقہ ہے؟ بلکہ بعض نے تو ابو القاسم حریری پر یہاں تک بدظنی کی ہے کہ اس کی ساری کتاب ہی کسی غیر کی تالیف ٹھہرائی ہے، اور بعض کہتے ہیں کہ وہ ایک دفعہ فن انشاء میں کامل سمجھ کر ایک امیر کے پاس پیش کیا گیا اور امتحاناً حکم ہوا کہ ایک اظہار کو عربی فصیح بلیغ میں لکھے، مگر وہ لکھ نہ سکا، اور یہ امر اس کے لیے بڑی شرمندگی کا موجود ہوا، مگر تاہم وہ دباؤ میں بڑی عظمت کے ساتھ تمہار کیا گیا، اور اس کی مقامات حریری بڑی عزت کے ساتھ دیکھی جاتی ہے، حالانکہ وہ کسی دینی یا علمی خدمت کے لیے کام نہیں آ سکتی، کیونکہ حریری اس بات پر قادر نہیں ہو سکا کہ کسی سچے اور واقعی قصے یا معارف عقائق کے اسرار کو بلیغ فصیح عبارت میں قلم بند کر کے یہ ثابت کرتا کہ وہ الفاظ کو معانی کا تابع کر سکتا ہے، بلکہ اس نے اول سے آخر تک معانی کو الفاظ کا تابع کیا ہے، جس سے ثابت ہوا کہ وہ ہرگز اس بات پر قادر نہ تھا کہ واقعہ صحیحہ کا نقشہ عربی فصیح بلیغ میں لکھ سکے۔ لہذا ایسا شخص جس کو معانی سے غرض ہے اور معارف عقائق کا بیان کرنا اس کا مقصد ہے، وہ حریری کی جمع کردہ ہڈیوں سے کوئی مغز حاصل نہیں کر سکتا۔ یہ اور بات ہے کہ کسی کے کلام کا اتفاقاً خدا تعالیٰ کی طرف سے بعض فقرات میں کسی سے توارد ہو جائے، کیونکہ بعض محاورات ادبیہ کا کوچہ ایسا تنگ ہے کہ یا تو اس میں بعض و دبا کو بعض سے توارد ہوگا، اور یا ایک شخص ایک ایسے محاورہ کو ترک کرے گا جو واجب الاستعمال ہے۔ ظاہر ہے کہ جس مقام پر خصوصیات بلاغت کے لحاظ سے ایک جگہ پر مثلاً اقتحم کا لفظ اختیار کرنا ہے نہ اور کوئی لفظ، تو اس لفظ پر تمام و دبا کا بھی ضرور توارد ہو جائے گا اور ہر ایک کے منہ سے یہی لفظ نکلے گا۔ ہاں، ایک جاہل غبی جو اسالیب بلاغت سے بے خبر اور فروق مفردات سے ناواقف ہے، اس کی جگہ پر کوئی اور لفظ بول جائے گا اور ادبا کے نزدیک قابل اعتراض ٹھہرے گا۔ ایسا ہی ادبا کو یہ اتفاق بھی پیش آ جاتا ہے کہ گو 20 شخص ایک مضمون کے ہی لکھنے والے ہوں، جو 20 ہی ادیب اور بلیغ ہوں، مگر بعض صورتوں کے ادائے بیان میں ایک ہی الفاظ اور ترکیب کے فقرہ پر ان کا توارد ہو جائے گا، اور یہ باتیں ادبا کے نزدیک مسلمات میں سے ہیں جن میں کسی کو کلام نہیں۔ اور اگر غور کر کے دیکھو تو ہر ایک زبان کا یہی حال ہے۔ اگر اردو میں بھی مثلاً ایک فصیح شخص تقریر کرتا ہے اور اس میں کہیں مثالیں لاتا ہے، کہیں دلچسپ فقرے بیان کرتا ہے، تو دوسرا فصیح بھی اسی رنگ میں کہہ دیتا ہے، اور بزرگ ایک پاگل آدمی کے کوئی خیال نہیں کرتا کہ یہ سرقہ ہے۔ انسان تو انسان، خدا کے کلام میں بھی یہی پایا جاتا ہے۔ اگر بعض پرفصاحت فقرے اور مثالیں جو قرآن شریف میں موجود ہیں تو آرائے جاہلیت کے قصائد میں دیکھی جائیں تو ایک لمبی فہرست تیار ہوگی، اور ان امور کو محققین نے جائے اعتراض نہیں سمجھا، بلکہ اسی غرض سے مہر راشدین نے جاہلیت کے ہزارہ اشعار کو حفظ کر رکھا تھا اور قرآن شریف کی بلاغت فصاحت کے لیے ان کو بطور سند لاتے تھے۔